السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہاں کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے پاکستان کی طالبہ سبیکہ شیخ جو یہاں ٹیکسس میں ایک اسکول میں ہونے والی فائرنگ کے نتیجے میں لقمہ اجل بنی، انہیں انتہائی محبت کے ساتھ آہوں اور سسیوں کے ساتھ پاکستان روانہ کر دیا گیا، اور اب پاکستان میں ان کے خاندان اور پورا پاکستان ان کے جسد خاکی کا منتظر ہے۔ اس پہ ہم بات کریں گے، پاکستان کے کونسل نے اور پاکستان کی جو یہاں پہ موجود امریکن کمیونٹی ہے، انہوں نے کس طرح سے خدا حافظ کہا سبیکہ کو، اور پھر خاص طور پہ جن انتظامات جو ضروری ہوتے ہیں اس کے لیے کیا کوششیں یہاں پہ ہوتی رہیں، اس کا ایک جائزہ ہم لیں گے۔ پروگرام کا ہمارا دوسرا حصہ پاکستان کے اندر سیاست سے متعلق ہے، اس میں نگران سیٹ اپ کے لیے مشاورت جاری ہے، اور دونوں بڑی سیاسی جماعتیں پاکستان مسلم لیگ نواز اور پاکستان پیپلز پارٹی، انہوں نے نگران وزیر اعظم کے لیے اپنے اپنے نام جو ہیں وہ ظاہر کر دیے ہیں میڈیا رپورٹس کے مطابق۔ دیکھنا یہ ہے کہ کس پہ اتفاق ہوتا ہے۔ دوسری جانب سیاسی جماعتیں اپنا اپنا ایجنڈا بھی پیش کر رہی ہیں، اور پروگرام کے آخر میں بات ہوگی پاکستان کی سپریم کورٹ، جس کے چیف جسٹس بہت سے دیگر اداروں کی کارکردگی کو بہت کڑی نگاہ سے دیکھ رہے ہیں۔ وہاں پہ کچھ لوگ بذات خود یہ سوال اٹھا رہے ہیں کہ اسی ادارے کے اندر جو پینڈنگ کیسز ہیں، جو التوا میں جانے والے کیسز ہیں، اس کا پچھلے ایک عشرے میں اس کا والیوم جو ہے وہ دو گنا بڑھ گیا ہے۔ سو اس کا بھی جائزہ لیں گے کہ انصاف کا ایک سپیڈی سسٹم، ایک تیز تر نظام جو ہے وہ کیوں کر یقینی بنایا جا سکتا ہے، کیسے یقینی بنایا جا سکتا ہے۔ چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ امریکہ کی ریاست ٹیکسس میں جو اسکول میں فائرنگ کا انتہائی اندوہناک افسوسناک واقعہ ہوا، جس میں کم از کم 9 طلبہ اور ایک ٹیچر وہ ہلاک ہوئے، اس میں پاکستانی طالبہ سبیکہ شیخ بھی شامل تھیں۔ ان کی نماز جنازہ گزشتہ روز ہیوسٹن میں ادا کر دی گئی ایک مسجد کے اندر۔ بڑی تعداد میں لوگ یہاں پہ موجود تھے، اور سبیکہ کی جو دونوں ہوسٹ فیملیز تھیں پاکستان کے اندر، یہاں امریکہ کے اندر، وہ بھی اس میں موجود تھیں۔ ہر آنکھ وہاں پہ اشکبار تھی، بہت ہیوی ہارٹس کے ساتھ، اور بالکل کہنا چاہیے انتہائی دکھ کے ساتھ سبیکہ کو پاکستانی پرچم میں لپیٹ کے ان کے جسد خاکی کو پاکستان روانہ کیا گیا ہے۔ بتایا جا رہا ہے کچھ وقت لگے گا، غالباً بدھ کو وہاں پہ وہ پہنچیں گے۔ اور اس پہ ہم ذرا بات کرتے ہیں، ہمارے ساتھ ہیں عائشہ فاروقی صاحبہ، پاکستان کی کونسل جنرل ہیں، ڈاکٹر مونا کاظم ہمارے ساتھ ہیں، یو ایس بیسڈ جرنلسٹ ہیں، انٹرنیشنل میڈیا آرگنائزیشن کے لیے کام کرتی ہیں، اور کراچی سے ہمیں جوائن کر رہی ہیں سبیکہ شیخ کے والد صاحب عبدالعزیز شیخ صاحب۔ تمام مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ اس سے پہلے کہ میں شیخ صاحب سے بات کروں، مونا، کل آپ وہاں پہ موجود تھیں مسجد کے اندر ہیوسٹن میں، اور آپ نے دیکھا جس انداز میں، جس محبت کے ساتھ، جس دکھ اور جس کرب کے ساتھ سبیکہ کو خدا حافظ کہا گیا، اس کو تھوڑا سا ہمارے لیے اور ہمارے جو سامعین ہیں ان کے لیے ذرا بیان کیجیے گا۔
جی اسد، پہلے تو ایک چھوٹی سی کریکشن میں کروں کہ میں وہاں خود پرسنلی موجود نہیں تھی، لیکن یہاں سے ہم نے ڈیلس سے بہت فیسیلیٹیٹ کیا کہ جو لوگ جانا چاہتے تھے اور جن لوگوں کو انفارمیشن چاہیے تھی وہاں پہنچنے کے لیے، وہاں کے ایڈریسز ہیں، وہاں کہاں کانٹیکٹ کریں، کہاں ٹھہریں، اس کو ہم نے یقیناً فیسیلیٹیٹ کیا۔ اور اس کے علاوہ لائیو براڈ کاسٹ بھی وہاں سے کئی لوگوں نے کی، جو ہم نے وہاں سے بیٹھ کے دیکھی، تو ایک طرح سے تھے تو نہیں وہاں پر، لیکن ہمارا دل اور ہمارے ذہن بالکل وہیں پر موجود تھا۔ اور آپ یقین کریے کہ یہاں ڈیلس میں کوئی گھر ایسا نہیں ہے جہاں پہ یہ ذکر نہیں ہے، جہاں اس بچی کے لیے دعائیں نہیں کی گئیں، اس کے گھر والوں کے صبر کے لیے دعائیں نہیں کی گئیں، کوئی آنکھ ایسی نہیں تھی جو کل اشکبار نہیں تھی۔ اور یہ میں آپ کو بتاؤں اسد، کہ یہاں پر ہمارے جو بیوروکریٹس ہیں ان کے لیے میں ضرور یہ کہنا چاہوں کہ جس دل سے اور جس اپنائیت سے عائشہ فاروقی صاحبہ نے، اعزاز چودھری صاحب نے جو ہمارے امبیسڈر ہیں، ان لوگوں نے جس قدر اپنے بچی کی طرح محبت سے اور جتنے خیال رکھ سکتے تھے اس بچی کا، اس طرح سے انہوں نے کام کیا ہے کہ واقعی دے ہیو ٹچڈ آور ہارٹس، اینڈ ہم جتنا ان کا شکریہ ادا کریں وہ کم ہے۔
سو عائشہ فاروقی صاحب ہمارے ساتھ موجود بھی ہیں، تو ذرا ان سے معلوم کرتے ہیں۔ بے حد شکریہ آپ کا، آپ نے ہمارے لیے وقت نکالا، بہت ستائش ہو رہی ہے، آپ نے بہت محنت کی ہے، اور اس جسد خاکی کو پورے عزت اور احترام کے ساتھ جتنا جلد ممکن ہو سکے واپس پاکستان پہنچانے میں۔ جب آپ کو یہ خبر ملی تو تھوڑا سا اس کے بعد سے بتائیے گا کہ آپ کے سامنے مشکلات کیا آئیں، کیسے اس کو ہینڈل کیا گیا، اور فائنلی یہ ان کا جسد خاکی اس کی رخصت کرنے تک آپ کی مصروفیات کیا رہی ہیں اس میں؟
السلام علیکم جی، آپ کو بھی، آپ کے سامعین کو بھی، عزیز شیخ صاحب کو اور مونا کو۔
पिछले 3 दिन काफी मुश्किल गुजरे हैं अफसर साहब, इसलिए कि 17 साल की बच्ची मासूम रोजे से और बहुत उम्मीदों के साथ वो आई थी कि ये एक नया तजुर्बा होगा और जाने क्या क्या ख्वाब होंगे उसके, और इतनी बेदर्दी से इन ख्वाबों को चकना चूर हो गए आनन फानन एक बहुत ही तो ये एक ऐसा केस था जो हर किसी के दिल को छुआ है, चाहे वो और मैं आपको बताऊं कि कल नमाज जनाजा में हमें मस्जिद के इंतजामिया ने बताया है कि 3,500 से ज्यादा कफेगर था जिन्होंने ये नमाज जनाजा अटेंड किया,
3,500 से ज्यादा।
हाँ जी,
जी।
और ये सारे लोग ये कभी इस बच्ची से नहीं मिले थे, वो जानते भी नहीं थे, लेकिन चूंकि उसका केस ऐसा था कि लगता था कि अपनी बच्ची के साथ भी ये हो सकता
है। एक तो एक अफसोसनाक का पहलू ये भी है कि अनफॉर्चुनेटली देखें कि पाकिस्तान जो है वो वहाँ पे दहशत गर्दी का वो शिकार है पिछले 17 बरसों से, फिर कराची के अंदर मुख्तलिफ नौयत का तशद्दुद जो है वो देखते हैं, उस शहर से एक बच्ची तालीम के हसूल के लिए बड़े बड़े ख्वाबों के साथ आती है, और जो निस्बतन दुनिया के पुरअमन तरीन मुल्क हैं जगह हैं वहाँ पे वो पढ़ रही है, हसूल तालीम में मसरूफ़ है, और वहाँ पे वो इस तरह के एक नागहानी आफत का या मौत का जो है वो शिकार हो जाती है, तो तकलीफ़ तो जैसे आपने कहा कि दुनिया में शायद ही कोई ऐसा शख्स हो जिसको ना हो। एक आम सवाल ज़रा सोशल मीडिया पे लोग पूछ रहे थे, हमसे भी पूछ रहे थे कि इसके बावजूद कि काफ़ी स्पीडी अरेंजमेंट्स किए गए हैं, लेकिन ये जो फ़्लाइट्स हैं इसका स्केजुअल क्या कुछ थोड़ा और बेहतर स्केजुअल नहीं हो सकता था कि जल्द अज़ जल्द ये जस्ते खाकी पहुँच जाता? बताया जा रहा है कि गलबन बुध को पहुँचेंगे पाकिस्तान में।
मसला सबसे बड़ा जो हमें दरपेश है, और ना सिर्फ इस केस में लेकिन हर केस में जहाँ पे इमरजेंसी में पाकिस्तान जाना हो, वो ये कि यहाँ से कोई डायरेक्ट फ्लाइट नहीं है। आप जैसे जानते हैं PIA की कोई फ्लाइट अमेरिका तक नहीं आती हैं, हर इंटरनेशनल फ्लाइट चाहे वो कतर हो, एमिरेट्स हो या टर्किश एयरलाइंस हो, ये 3 ऑप्शंस थे हमारे, इन सब में ये टाइम लगना था क्योंकि एक तो फासला तो है जो हम सब जानते हैं, दूसरे ये हर इंटरनेशनल फ्लाइट अपने हक को टच जरूर करती है,
सही,
चाहे वो इस्तांबुल हो या कतर के लिए दोहा हो या दुबई हो एमिरेट्स के लिए, वो अनअवॉइडेबल है, और उसके बाद फिर कराची की मंजिल आती है। तो ये तो हमें कुछ एक स्ट्रक्चरल इश्यूज हैं जो हम फेस कर रहे हैं,
सही।
हर केस में वो अवॉइड नहीं हो सकता था। मौसम की खराबी भी एक अचानक हुई है, जैसे शायद आपको मालूम हो कि ह्यूस्टन में बहुत गर्मी पड़ रही थी कई दिनों से, और सडनली कल जो है वो बादल आ गए और बहुत थंडर स्टॉर्म था,
सही सही,
तो जो फ्लाइट आनी भी थी वो डाइवर्ट हो गई डैलस,
ठीक है,
और डैलस से वो उड़ ना पाई ह्यूस्टन के लिए,
सही।
और आप यकीन मानिए मैं खुद तो खैर रात कोई 4 बजे सो रही हूँ, क्योंकि 2 बजे फिर ये फाइनली फ्लाइट ह्यूस्टन लैंड हुई, रिफ्यूलिंग हुई, लोड हुई और टेक ऑफ किया,
सही।
तो जो हम उम्मीद कर रहे थे कि मंगल की सुबह बच्ची घर पहुंच जाएगी, वो 24 आवर्स के लिए डिले हो गया, बिकॉज एक छोटी सी विंडो होती है कनेक्टिंग फ्लाइट के लिए, वो मिस हो गई, तो इसका मतलब है कि अब वो इंशाल्लाह बुध की सुबह
पहुँचूँगी। मोना, ज़रा हमें ये बताइएगा कि अब बड़ी पिक्चर के अंदर कि आम तौर पे इस तरह के वाक़यात के बाद एक बार फिर गन कंट्रोल से मुतालिक डिबेट्स मुल्क के अंदर शुरू होती हैं, और फिर थोड़े अरसे के बाद वो जिस जोश जज्बे से शुरू होती हैं वो नेचुरली उसके ऊपर और मौजूद जो हैं वो गालिब आ जाते हैं। इस वाक़े के बाद क्या कुछ सोचा जा रहा है, कम्युनिटी क्या कह रही है, जो सिविल राइट्स ऑर्गेनाइजेशन है उनका क्या मौक़िफ़ है, क्या इस पर कोई आगे बात बढ़ सकती है? सभी का के वालिद ने अपने एक इंटरव्यू में राइटर से बात की थी, इस वक्त हमारे साथ थे लेकिन हमारा रबता जो है ना अभी नहीं हो पा रहा उनके साथ, उनका प्रॉमिस किया हमें ज्वाइन करने का, सो वो कह रहे थे कि शायद ये तब्दीली का सबब बन जाए तो ये एक बड़ी कीमत होगी, लेकिन ये एक कंट्रीब्यूशन होगा बाकी बच्चों की ज़िंदगी में, सो इस पर कोई बात हो रही है?
जी बिल्कुल बात हो रही है असद, और हैरत अंगेज तौर पे जैसे बच्चे तो सभी के प्रेशर्स होते हैं, चाहे वो अमरीकी हो चाहे वो पाकिस्तानी हो, लेकिन सभी का, क्योंकि एक ऐसे मुल्क से आई थी जो हर वक्त एक वॉर जोन का एक हिस्सा और खबरों का एक हिस्सा बना रहता है, और जैसा कि आयशा फारूकी साहबा ने कहा कि इतने ख्वाब और इतनी तब्दीलियों की सोच रख के वो बच्ची आई होगी, तो उसका केस बड़े दिलों को छू गया है। और यहाँ पर भी जो ग्रास रूट लेवल पे जो नौजवानों ने गन कंट्रोल के लिए मुहिम चलाई है, उसमें उस बच्ची का नाम बार बार दोबारा से उभर रहा है, और अब वो एक तरीके से उसको उसकी रिप्रेजेंटेशन वहां पर पहुंच चुकी है। और हम लोगों की भी जो यहाँ पर सिविल सोसाइटी के मेंबर्स हैं, उनकी मीटिंग्स हैं आने वाले दिनों में, पाकिस्तानी स्टूडेंट एसोसिएशन जो डेलिस में है उनके साथ, और गन कंट्रोल के खिलाफ जो ग्रास रूट लेवल पे बच्चों की यंग बच्चों की जो तंजीमें हैं उनके साथ, कि किस तरह से सबीका के नाम को या उसकी इस कुर्बानी को जाया ना होने दिया जाए। और ये मैं आपको बताऊं असद, कि वॉशिंगटन पोस्ट ने भी कल बहुत बड़ा आर्टिकल सबीका शेख पे किया कि किस तरह से पाकिस्तान से आई हुई बच्ची के साथ ये सानहा हुआ। और तो एक तरीके से ये अनफॉर्चुनेट वाकया जो है, वो क्या पता कि उम्मीद की एक किरण जो बनता नजर आ रहा है, क्या पता वो काम कर जाए जो अब तक नहीं हो पाया है अमरीकी सियासत में।
और एक मैसेज तो बहरहाल सभी का कि इस तरह से जाने से ये मैसेज भी आया कि पाकिस्तानी जो हैं वो, उनका शुमार भी उन्हीं लोगों में होता है जो दहशतगर्दी का विक्टिम है या इस तरह के वाक़यात का विक्टिम है। आयशा साहिबा, एक हमें ये बताइएगा कि ये जो प्रोग्राम यस, जिसके तहत बहुत सारे बच्चे पाकिस्तान से आते हैं, पाकिस्तान का सफारतखाना और पाकिस्तान के जो कौंसल्स हैं वो कितना इंटैक्ट होती हैं, किस हद तक फॉलो करती हैं, यहाँ तक कि उनके जो यहाँ पे अडॉप्टिव या फोस्टर पेरेंट्स होते हैं उनके साथ, और खुदा न खास्ता इस अंदोनाक वाक़े के बाद उसके ऊपर या जो तालिब इल्म यहाँ पे मौजूद हैं उनके मोरल के ऊपर क्या फ़र्क पड़ सकता है?
जैसे आप जानते हैं कि ये प्रोग्राम स्टेट डिपार्टमेंट स्पॉन्सर करता है और इसको ऑपरेशनल लेवल पे उनकी एम्बेसी इस्लामाबाद में करती है, वो ही सिलेक्शन करते हैं बच्चों का, हजारों में से चंद चूज किए जाते हैं और वो ही सिलेक्शन करते हैं कि किन जगहों में और किन स्कूलों में ये तालीम हासिल करेंगे। लेकिन सबीका के वाक़े के बाद जो सबसे बड़ा लेसन मुझे ज़ाती तौर पे मिला है, और ये मैं गुजारिश भी करूँगी एम्बेसडर साहब से और बाकी तमाम हमारे जो कोलीग हैं, वो ये कि हमारी कोऑर्डिनेशन इस सिलसिले में बेहतर होनी चाहिए, और हमें इन स्टेट डिपार्टमेंट के साथ मिलके और यूएस एम्बेसी इस्लामाबाद के साथ मिलके पूरी मालूमात हमसे शेयर करनी चाहिए कि कौन बच्चे हैं, किन स्टेट्स में किन स्कूलों में जा रहे हैं इस 10 महीने 1 साल के अरसे के लिए, और उनकी होस्ट फैमिलीज कहाँ कहाँ हैं, ताकि उनके नंबर्स हमारे पास हों, खुदा ना खास्ता कभी कोई इमरजेंसी है तो हमें पता हो कि हमारे बच्चे इस स्कूल में हैं, एंड आवर रिएक्शन टाइम विल बिकम शॉर्टर।
तो इससे पहले लूप में नहीं है पाकिस्तान का सिफारतखाना और कौंसल्स?
सबीका का ही हवाला अगर मैं दूं, मैं कौंसलेट में ह्यूस्टन में होती हूँ, मुझे नहीं मालूम था कि हमारी बच्ची टेक्सास के सैंटा फे स्कूल में जा रही है।
सही सही,
ये इन्फॉर्मेशन मेरे पास नहीं थी। अगर मुझे पता होता तो मैं जुमे की सुबह, ये वाकया हुआ 7:30 बजे हो रहा है 7:45 पे, मैं उसी वक्त आई कुड हैव ड्रिवन देयर, बट मेरे पास इंफॉर्मेशन दोपहर के बाद तक ट्रिकल होती हुई आई वॉशिंगटन से।
सही सही,
सो यू नो ये कुछ चीजें हैं जो लेसन्स लर्नड हैं आफ्टर दिस हॉरिबल इंसिडेंट।
जी डॉक्टर मोना, ये कुछ चीज़ें हाईलाइट की हैं आयशा फारूकी साहिबा ने कि इस तरह से ये लॉयजन होना चाहिए, लेकिन मज़ीद क्या लेसन लर्नड हैं ओवरऑल पूरी सोसाइटी के लिए भी, पाकिस्तानी बच्चों के रेफरेंस में पाकिस्तान के सफारतखाना और कौंसलेट्स उनकी तो बात हुई है, लेकिन और क्या कुछ है जो एमरजेंसीज में करने की ज़रूरत है और इस तरह के वाक़यात से बचने के लिए करने की ज़रूरत है?
देखिए, एक तो ये कि जैसे आयशा फारूकी साहिबा ने कहा कि इन लोगों के पास ये डाटा होना चाहिए कि कौन से बच्चे कहाँ हैं, ताकि किसी इलाके में खुदा न खास्ता यू नो नेचुरल आफतें भी आती हैं जैसे, राइट, तो उस सिलसिले में भी। अच्छा, दूसरी बात ये कि मुझे भी जैसे क्योंकि हम यहाँ पर एक इनिशिएटिव रन करते हैं प्रोजेक्ट पाकिस्तान के हवाले से जो स्टूडेंट बेस्ड है मोस्ट ऑफ द टाइम, लेकिन हर किस्म के हर उम्र के लोग आते हैं, तो हमसे भी बहुत लोगों ने रीच आउट किया यहाँ पर कि आप खुद रीच आउट करें यहाँ के कॉलेजेस को और यहाँ पर जो पाकिस्तान स्टूडेंट्स एसोसिएशन हैं, और जिन बच्चों के फैमिलीज यहाँ नहीं है जिनकी फैमिलीज हैं वो तो ठीक है, उनके खानदान है, लेकिन जो यहाँ आते हैं बच्चे पाकिस्तान से, और यहाँ पर भी बहुत स्टेट डिपार्टमेंट के अंडर, स्टूडेंट एक्सचेंज प्रोग्राम्स के अंडर बच्चे आते हैं यहाँ की यूनिवर्सिटीज में, तो मुझे कहा गया कि आप उनके साथ कोऑर्डिनेट करें ताकि उनके पास किसी एक का नंबर हो, ताकि अगर कोई परेशानी होती है तो कोई एक बड़ा उनकी जिंदगी में हो जो लोकल हो, क्योंकि इनमें से बेशतर की फैमिलीज यहाँ नहीं है। तो मेरे ख्याल से पाकिस्तानी कम्युनिटी को भी थोड़ा सा अपना किरदार, हमारे ऑफिशियल्स तो यकीनन विलिंग भी हैं, उनके पास ज्यादा रिसोर्सेज हैं, लेकिन हम भी अपने तौर से जो यहाँ रहते हैं लोग और जो जो करना चाहते हैं कुछ अपने बच्चों के लिए, अपने मुल्क के लिए, उनको वॉलंटियर करना चाहिए अपने आप को, उन कॉलेजेस में जाके और उन स्टूडेंट्स एसोसिएशन के साथ रابطे इस्तवार करें और ले नंबर्स और उनको अपनी जिंदगियों में और अपने घरों में भी उनको इनवाइट करें, अपनी पार्टीज में उनको इनवाइट करें, ताकि उन बच्चों को ये भी एक एहसास हो कि वो यहाँ अकेले नहीं है, और अगर कोई मुसीबत होती है चाहे छोटे लेवल पे चाहे बड़े लेवल पे, तो हम उनके साथ इन्वॉल्व हो सकें। ये लेसन बहुत बड़ा हमें लर्न हुआ है। दूसरा ये असर कि पाकिस्तानी कम्युनिटी को इस किस्म के सिविल मूवमेंट्स में एक्टिव होना चाहिए। हम जब तक नहीं घरों से निकलते, जब तक हमारे अपने घरों में मुसीबतें नहीं आती, ये गलत रुझान है, क्योंकि देखिए हम सबके बच्चे यहाँ के स्कूल में जाते हैं, तो क्यों नहीं हम गन कंट्रोल के लिए निकलते हैं बाहर, हमें यकीनन निकलना चाहिए।
जो इश्यूज हैं जिनका सामना है उसके लिए आवाज उठानी चाहिए। आई विश के अब्दुल अजीज शेख साहब हमारे साथ होते, वालिद सबिका शेख के, लेकिन किसी वजह से उनका फोन इस वक्त जो है वो रابطے में नहीं आ पा रहे हैं, बल्कि बताया गया है कि अब्दुल अजीज साहब से हमारा رابطہ जो है वो बहाल हो गया है। हम उनके साथ बात करते हैं, थोड़ा मालूम करते हैं सबिका के बारे में, उनके कुछ ख्वाबों के बारे में, और इस मुश्किल वक्त में सच पूछें मुना, मुझे आप यकीन करें, आप आती रहती प्रोग्राम्स में, मुझे ये सबसे मुश्किल प्रोग्राम लग रहा है कि आखिर इसमें क्या पूछा जाए, क्या बात की जाए, किस तरह से किसी के दर्द को कुरेदना कहाँ अच्छा लगता है। सो मुझे ये सबसे मुश्किल सवाल लग रहे हैं इस तरह के कैफियत में, सिवाय इसके कि अब सबिका को हम याद करें कि उस बच्ची के ड्रीम्स क्या थे, उसके ख्वाब क्या थे। और अब्दुल अजीज़ शेख साहब से हमारा رابطہ बहाल हो गया, वो इस वक्त हमारे साथ मौजूद हैं कराची से। शेख साहब बहुत शुक्रिया आपका, आपने इस बहुत मुश्किल वक्त में भी हमारे लिए थोड़ा वक्त निकाला है। जी अब्दुल अजीज़ शेख साहब हमारे साथ, आयशा फारूकी साहबा भी मौजूद हैं पाकिस्तान की कौंसिल जनरल, जिनकी काफ़ी एफर्ट्स हैं, पाकिस्तान का मीडिया भी रिपोर्ट कर रहा है, और सबिका को वापस घर रुखसत करने में। डॉक्टर मुना काजिम हमारे साथ मौजूद हैं, यूएस बेस्ड इंटरनेशनल ब्रॉडकास्टर और जर्नलिस्ट हैं। सो शेख साहब ये बताइएगा कि क्या एग्जैक्टली टाइम दिया गया है जब सबिका का जस्द खाकी पाकिस्तान पहुँचेगा।
जी पहले जी मैं वहाँ पर हमारे कौंसिल जनरल है आयशा फारूकी साहिबा
जी,
उनका जिक्र करना चाहूंगा, उनका शुक्रिया अदा करना चाहूंगा, और उनके लिए बल्कि शुक्रिया के लिए पास अल्फाज नहीं है
जी, वो सुन रही है आपको।
पोजीशन ये है कि मेरी बेटी इंशाल्लाह ताला सॉरी
जी, मैंने कहा आयशा फारूकी साहब आपको सुन रही है, वो हमारे साथ हैं इस प्रोग्राम में।
जी ओ अच्छा 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 अच्छा, यहाँ मेरी प्रेमिना जिंदिया साहिबा से बात हुई थी, तो वो कहती थी कि नहीं अजीज ये हमारी ड्यूटी है, ये हमारा काम है, आप यकीन करें ना ये ड्यूटी के तौर पे किया है इन्होंने ना ये काम के तौर पे किया, तो इनका लेजा इनकी टाइमिंग, मैं कभी फोन पर बात करके मैं अपने यहाँ घड़ी देखता था तो बोले सोचते थे यार वहाँ तो रात के 12:30 हो रहे हैं, 1 बज रहे हैं, 2 बज रहे हैं, और इनके इनकी आवाज से कोई थकन नहीं, कोई झिझलाहट नहीं। मैं इनका शुक्रिया अल्फाज है ही नहीं मेरे पास मेरी बेटी के लिए इन्होंने जो किया है,
कोई इसमें शक नहीं।
अगर आप मेरी आवाज सुन रही
हैं, आयशा साहब आप खुद रिस्पॉन्ड कर दीजिएगा प्लीज।
जी शेख साहब प्लीज आप शुक्रिया ना अदा कीजिए, मुझे तो सबसे ज्यादा अफसोस ये है कि वो यहाँ आई और इस तरह फिर वापस गई, बाकी सब चीजें तो
जी हाँ, जैसे मैंने कहा बहुत मुश्किल है, ऑनेस्टली इस पर बात करना भी बहुत मुश्किल है, और आयशा साहबा भी अपनी बात भी जारी नहीं रख सकी हैं, मकलूब हैं। शेख साहब ये ज़रा सबिका को थोड़ा याद करते हैं, सबिका कैसी बच्ची थी, उनके ड्रीम्स क्या थे, क्या करना चाहती थी लाइफ में, और अभी तो सुना है वक्त भी बहुत कम था, गालबन 9 जून को उनको कंप्लीट करना था अपना ये स्कॉलरशिप और फिर वापस जाना था पाकिस्तान आपके पास।
सबिका बचपन से बड़ी इंटेलिजेंट थी, मैं यहाँ पे मीडिया को बता रहा था कि मेरी बेटी का कभी मैंने ऐसे देखा कि नंबर 4 पर आई हो, वो पर सेकंड बहुत कम हुआ है कि नंबर 3 पर आई हो, तो ऐसा था शुरू से। आप देखें कि ये इसके प्रोग्राम में सिलेक्ट होकर गई है, और पाकिस्तान का तकरीबन 6,000 बच्चों ने अप्लाई किया था, उसके बाद 75 बच्चे फाइनल हुए हैं, उसमें वो गई है, बहुत सारी बातें। अब जैसे जैसे टाइम हम उसके बारे में सोचते हैं, याद करते हैं, तो ऐसी छोटी छोटी सी बातें याद आ रही हैं। वो अक्सर यहाँ पर होता है, पाकिस्तान के लोग अपने बच्चों से कहते हैं कि बेटा आपने बड़ा होकर क्या बनना है, और आम तौर पे जबान पे आता है कि डॉक्टर बनना है या इंजीनियर बनना है। तो मैं अपने बच्चों से ये नहीं कहता, मैं कहता था कि भाई आप लोगों को एक अच्छा ह्यूमन बींग, ह्यूमन बींग बहुत अच्छा होना है, कैरेक्टर अच्छा होना चाहिए, एजुकेशन अच्छी होनी चाहिए, बाकी आप लोगों का जो बनना। लेकिन कभी कभी मजाक में ये बातें होती थी हमारे घर में, तो मुझे याद आया कि दो साल में मैंने सभी कैसे पूछा, बेटा डॉक्टर और इंजीनियर, कहने की बाबा नो डॉक्टर नो इंजीनियर नो MBA। मैंने कहा क्यों भाई? बाबा हम कहीं डिनर पे बैठे हुए थे, डिनर के लिए गए हुए थे, कहने की बाबा पाकिस्तान, हमारे पाकिस्तान का इमेज खराब है, परसेप्शन पाकिस्तान के बारे में बैड है, हमें इसको सही करना चाहिए। मैं फॉरेन ऑफिस ज्वाइन करूंगी, सिविल सर्विस में जाऊंगी, फॉरेन ऑफिस ज्वाइन करूंगी, और फिर मैं आप देखें फिर मैं ना इस पे काम करूंगी। तो हम यकीन करें, मैंने कहा बेटा 16 ईयर ओल्ड हो, ऐसी बातें करी। फिर मैंने मजाक में अपने दूसरे बच्चे बैठे थे, मैंने कहा बेटा क्लैपिंग करें, आपने बहुत अच्छी स्पीच की है, सब क्लैपिंग की, वो सब हंसने लगे, हंसी मजाक में वो बात चल गई। अब मैं सोचता हूँ कि मेरी बेटी का विजन बहुत था, वो बात उसने मजाक में नहीं की थी, सीरियस कह रही थी वो।
शेख साहब मैं आपको ऑनेस्टली बताऊं, थोड़ी देर पहले आपके आने से पहले हम ये बात कर रहे थे कि यकीन करें कि ज़िंदगी इन्होंने मोहलत नहीं दी, लेकिन वो पाकिस्तान का परसेप्शन अपने तहीं ऊपर करके गई हैं। यानी ये मैसेज दिया है दुनिया को उन्होंने कि वो सिर्फ ऐसा मुल्क नहीं है, पाकिस्तानी वो लोग हैं जो दहशतगर्दी का शिकार हो रहे हैं। सो बजाते खुद एक बहुत बड़ा सोचने पे मजबूर किया है उसने इंटरनेशनल कम्युनिटी को।
साहब अगर मैं यहाँ जी प्लीज थोड़ा सा जी इंतजाम कर सकूं, कल जब ह्यूस्टन के मेयर ने तकरीर की नमाज जनाजा के बाद मस्जिद में, तो उनके कुछ यही अल्फाज थे। उन्होंने ये पढ़ा था कि सबीका का ख्वाब था डिप्लोमेट बनना पाकिस्तान के लिए, तो उन्होंने कहा कि सबीका तो डिप्लोमेट बन गई, उसने पाकिस्तान और अमेरिका को और दोनों मुल्कों के लोगों को जोड़ने का जो एक डिप्लोमेट का काम होता है वो अपनी छोटी सी उम्र में तो वो करके चली गई। और उन्होंने बहुत ही प्यारे अल्फाज में उसको खिराज तहसीन पेश किया, ना सिर्फ उन्होंने लेकिन कांग्रेस वुमन शीला जैक्सन ली और कांग्रेसमैन एल ग्रीन ने भी बहुत ही मूविंग ट्रिब्यूट्स दिए। बल्कि कांग्रेसमैन एल ग्रीन ने यूनाइटेड स्टेट्स का झंडा और एक सर्टिफिकेट पूरे यूएस हाउस ऑफ रिप्रेजेंटेटिव की तरफ से सबीका और उनकी फैमिली के लिए दिया कि ये आप हमारी तरफ से यूएस हाउस ऑफ रिप्रेजेंटेटिव की तरफ से उन्हें प्लीज पहुंचाएं एज अ सिंबल ऑफ ऑनर।
बड़ी बात, मुझे नहीं मालूम आयशा साहिबा क्या ये पॉसिबल है कि आपकी तरफ से, जब आप बाकी कुछ रिकमेंडेशंस की आपने बात की हैं, सो आप सबीका के लिए किसी ऐसे अलामती एजाजी ऑनर के लिए भी कोई सिफारिश भेज सकें?
जी बिल्कुल असद साहब, मैं ये अपने चैनल्स में डिस्कस करूंगी और फिर जो बेहतरीन एक तरीका हो एजाज देने का वो हम कोशिश करेंगे।
उसको एम्बेसडर सबीका के तौर पे कहा, जैसे डॉक्टर मोना काजिम, आप अब्दुल अजीज साहब से भी बात कर सकती हैं, और स्पेशली इस एंगल पे कि जो उनके एम्बिशंस थे उसको कंट्रीब्यूट किया है उन्होंने अपनी ज़िंदगी देकर भी। सो इस रेफरेंस में क्या किया जा सकता है कि दुनिया उनको अगर याद करे तो वो सिर्फ सबीका शेख के तौर पे ना करें, एक एम्बेसडर ऑफ पाकिस्तान के तौर पे भी, एम्बेसडर ऑफ पीस के तौर पे भी।
जी अजीज साहब, सबसे पहले तो मेरी तरफ से और तमाम पाकिस्तानी जो यहाँ इस वर्ल्ड में है उनकी तरफ से आप हमारी ताजियत और कंडोलेंस भूल कीजिए। आपका जो गम है उसको तो हम समझ भी नहीं सकते और शायद थोड़ा सा महसूस कर सकते हैं क्योंकि हम सबके बच्चे हैं। हम आप यकीन करें अपनी पूरी कोशिश करेंगे कि सबीका की ये कुर्बानी रायगा नहीं जाए और हम आपके गम पे थोड़ा सा मरहम रख सकें और हमारा जो पार्ट है उसका नाम कभी हम खोने ना दें। और हम यकीनन आयशा फारूकी साहिबा के साथ भी एज सिविल सोसाइटी काम करेंगे और हम अपने एम्बेसडर साहब के साथ भी काम करेंगे और यहाँ यूनिवर्सिटियों को भी ऑन बोर्ड लेंगे कि उस बच्ची के हवाले से कुछ ऐसा हो जाए कि ताहयात सबीका का नाम जो है वो आसमान पे सितारा बन के चमके।
बहुत बड़ी बात की शेख साहब। सबीका के बहन भाई कैसे याद कर रहे हैं और कितनी, बहुत यकीनन बहुत तकलीफ में होंगे वो, किस तरह से याद कर रहे हैं वो सबीका को? میں نے کیا سبیکا کے جو بہن بھائی تھے، اس کے جو کزنز ہیں، اس کے جو فرینڈز ہیں پاکستان کے اندر، کس طرح سے یاد کر رہے ہیں سبیکا کو؟
سبیکا کے چھوٹے بہن بھائی، سبیکا کے کزن، ان کا میں الفاظ میں بیان نہیں کر سکتا ہوں ان کی کیا فیلنگ ہیں. مطلب اگر ان سے آپ 10 منٹ بات کریں تو 8 منٹ ان کے روتے ہوئے گزر جاتے ہیں، 2 منٹ شاید وہ بات کریں بڑی مشکل سے اپنے آپ کو سنبھال کر. ابھی اچھا ابھی جو بات ہو رہی تھی سبیکا کے حوالے سے، میں خود بھی یہ چاہتا ہوں کہ ٹرمپ ایڈمنسٹریشن کے لیے ہم ریکویسٹ کرنا چاہتے ہیں کہ یہ گن لا بنائیں پورے ملک میں. نہیں ہو سکتا تو ایٹ لیسٹ اسکول، کالج اور یونیورسٹی میں تو یہ ہو. میری بیٹی تو چلی گئی، کسی اور کی بیٹی تو نہ جائے.
صحیح کہا آپ نے. اور دوسرا یہ جو ہم نے اپنے اس ایک چھوٹی سی کوشش یا ایک تجویز کے طور پہ رکھا ہے کہ جیسے امبیسیڈر آف پیس، اس طرح کا کوئی آپ چاہیں گے کہ کوئی سرکاری طور پہ پاکستان کی طرف سے یا ایون امریکہ کی طرف سے کوئی نامینیٹ کیا جائے سبیکا کو، یا اس کو ایوارڈ کیا جائے تاکہ اس کی پہچان اسی ریفرنس میں رہے؟
یہ ہمارے لیے، پاکستان کے لیے، میری بیٹی کے لیے بہت آنر اور پراؤڈ کی بات ہوگی کہ بالکل یہ ہونا چاہیے. اور میں تو چاہتا ہوں کہ امبیسڈر آف پیس کے طور پہ اس کو جانا جائے، یہ فار ایور ہوگا. اور میری بیٹی کے نام کو یا اس کی شہادت سے ضائع نہیں ہونے دینا چاہیے ہمیں، ختم ہونی چاہیے. پیرل پاکستان میں ہو یا دنیا کے کسی بھی حصے میں ہو، وہ انڈیویجل کی شکل میں ہو، کسی گروپ کی شکل میں ہو، کسی کنٹری کی شکل میں ہو، کسی بھی صورت میں نہیں ہونی چاہیے. اس کے بارے میں کسی کی دورہ نہیں ہو سکتی. اور میں چاہتا ہوں کہ میری بیٹی تو چلی گئی، میں چاہتا ہوں کہ آج کے بعد کوئی بیٹی اس طرح نہ جائے، کوئی بیٹا اس طرح نہ جائے. میں کہتا ہوں اس کے لیے ہمیں قانون سازی کرنی چاہیے، ہمیں جو کچھ ہو سکتا ہے وہ کرنا چاہیے. اس کو سبیکا کی شہادت کو ایگزامپل بنا کے، اس کو بیس بنا کر ہمیں اس چیز کے لیے، اس کو روکنے کے لیے آگے بڑھنا چاہیے.
بہت شکریہ عبدالعزیز شیخ صاحب. ہماری آپ کے لیے، پورے خاندان کے لیے بہت ساری دعائیں ہیں کہ خدا کی ذات آپ کو صبر دے اور سبیکا کے لیے راحتیں ہوں آگے. آپ کا بہت شکریہ، آپ نے ہمارے لیے وقت نکالا. ڈاکٹر مونا کاظم، آپ کے بھی ہم ممنون ہیں. عائشہ فاروقی صاحبہ، کونسل جنرل پاکستان کی ریاست ٹیکسس کے اندر، آپ کے بھی ہم بہت شکر گزار ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. سامعین، اس سیگمنٹ کو یہاں پہ ختم کریں گے. پروگرام کے اگلے حصے میں بات کرتے ہیں ایک بریک کے بعد.
میں تمام کا شکریہ ادا کرنا چاہتا ہوں کہ آپ لوگوں نے میری آواز وہاں تک پہنچائی.
بہت شکریہ، بہت شکریہ.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ urduvoa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، urduvoa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں urduvoa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے، www.urduvoa.com.
یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام. پروگرام کے پہلے حصے میں ہم نے بہت تکلیف دہ موت ہے سبیکا شیخ کی، پاکستانی طالبہ 17 سال کی، یہاں پہ سینٹر آف اسکول میں موجود تھیں جہاں پہ گزشتہ روز ایک طالب علم نے فائرنگ کر کے کم از کم 9 اسٹوڈنٹس کو اور ایک ٹیچر کو ہلاک کر دیا. 3 لوگ اس میں بڑے کریٹیکلی انجرڈ ہیں. اور یہاں پہ امریکہ کے اندر اسکول کے اندر فائرنگ کا یہ پہلا واقعہ نہیں ہے. گاہے گاہے اس طرح کے واقعات ہوتے ہیں اور اس کے بعد ایک بڑی ڈیبیٹ یہاں پہ شروع ہو جاتی ہے گن کنٹرول کے اوپر. لیکن گن کنٹرول یا NRA، نیشنل رائفل ایسوسی ایشن، اور اس کے جو حامی ہیں وہ اس کو امریکہ کے اندر شخصی آزادیوں کے زمرے میں لاتے ہیں اور سیلف ڈیفینس کے زمرے میں لاتے ہیں. اور اس کے لیے باوجود کہ بہت زیادہ دباؤ ہے سوسائٹی کی جانب سے، سوسائٹی کے کئی سیگمنٹس کی جانب سے، لیکن کوئی حتمی قانون سازی اس کے برعکس ایسی نہیں ہو رہی جو گن کنٹرول کی مد میں مددگار ثابت ہو سکے. سو پروگرام کا ہمارا یہ دوسرا سیگمنٹ ہے، اس میں ہم بات کریں گے پاکستان کی سیاست پہ. 2 ڈیولپمنٹس ہیں، ایک تو یہ کہ الیکشن کمیشن آف پاکستان نے صدر پاکستان کو آئندہ انتخابات 2018 اس کے لیے تاریخیں بھجوائی ہیں، اس کی ایک سمری ارسال کر دی گئی ہے اور تجویز یہ دی گئی ہے الیکشن کمیشن کی جانب سے کہ 25 سے لے کر 27 جولائی 2018 کے درمیان کسی بھی دن عام انتخابات کا انعقاد کرایا جا سکتا ہے۔ پارلیمنٹ ہاؤس اسلام آباد میں سینٹ کی قائمہ کمیٹی برائے پارلیمانی امور، اس کا بھی اجلاس ہوا جس میں الیکشن کمیشن کے حکام کی جانب سے عام انتخابات 2018 کی تیاریوں پر بریفنگ دی گئی۔ دوسری جانب جو اس پولیٹیکل ڈیولپمنٹ کا بہت سارے لوگوں کا انتظار ہے وہ یہ ہے کہ نیا نگران وزیر اعظم کون ہوگا، صوبوں کے اندر نگران وزراء اعلیٰ کون ہوں گے اور نگران سیٹ اپ کون سا ہوگا، کس طرح سے وہ اپنی غیر جانبداری کو یقینی بنائے گا، اور اس بارے میں جو پاکستان کے اندر قانونی طور پہ آئینی طور پہ جو اس کا طریقہ کار ہے اس کے تعین کا، وہ حکمران جماعت اور اپوزیشن جماعت نے مل کے اس کے اوپر کسی نام پہ اتفاق کرنا ہے۔ پاکستان کے اندر پہلے بہت سارے نام گردش میں رہے ہیں، لیکن اب جو پاکستان پیپلز پارٹی نے اپوزیشن جماعت کی طرف سے جو دو نام دیے گئے ہیں ان میں جناب زکا اشرف صاحب کا ہے، اور کرکٹ کے سامعین کو خاص طور پہ پتہ ہوگا وہ کرکٹ بورڈ کے چیئرمین بھی رہ چکے ہیں اور پاکستان پیپلز پارٹی کی سینٹرل ایگزیکٹو کمیٹی کے رکن تھے، اور انہوں نے اپنے ایک سٹیٹمنٹ میں یہ بتایا ہے کہ انہوں نے مستعفی ہونے کا اعلان کیا تھا ایک ہفتہ پہلے، وہ آصف علی زرداری صاحب کے کہنے پہ مستعفی ہو گئے تھے۔ دوسرا نام جو ہے وہ جلیل عباس جیلانی کا، ایمبیسڈر جلیل عباس جیلانی ابھی امریکہ میں موجود تھے اور یہ ان کی آخری جاب تھی بحیثیت سفیر، اور یہاں سے ریٹائرمنٹ کے بعد وہ پاکستان جا چکے ہیں، لیکن اس کے جواب میں پاکستان مسلم لیگ نواز نے بھی اب تین نام دیے ہیں۔ اس میں جو نام شامل ہیں جسٹس ناصر الملک صاحب ہیں، عشرت حسین صاحب ممتاز اکانومسٹ ہیں اور اسٹیٹ بینک کے سابق گورنر بھی ہیں، اور جناب جسٹس تصدق جیلانی صاحب، یہ تین نام وہاں سے سامنے آئے ہیں۔ اور محض اتفاق دیکھیں کہ جو دو بڑی سیاسی جماعتیں اس وقت ایک دوسرے کی سب سے زیادہ مخالف ہیں جیسے مسلم لیگ نواز اور پاکستان تحریک انصاف، ان کی طرف سے جو نام بھجوائے گئے ہیں ان میں دو تو کامن ہیں، لیکن پیپلز پارٹی کی طرف سے جو دو نام آئے ہیں وہ بہت سارے لوگوں کے لیے سرپرائز ہیں۔ سو نیا پرائم منسٹر، نیا کیئر ٹیکر پرائم منسٹر کون بنے گا، ذرا اسلام آباد اور لاہور میں جو باخبر ہمارے صحافی دوست ہیں ذرا ان سے کچھ اپڈیٹس لیتے ہیں۔ زاہد گشکوری ہیں، سینئر صحافی انویسٹیگیٹو جرنلسٹ ہیں، اسلام آباد بیسڈ ہیں، وہ ہمارے ساتھ ہیں۔ اسحاق رانا صاحب سینئر صحافی تجزیہ کار کالم نگار، وہ لاہور سے ہمیں جوائن کر رہی ہیں، اور ہم کوشش کریں گے کہ مختلف سیاسی جماعتوں کے نمائندے بھی اس میں ہمیں جوائن کریں۔ زاہد صاحب بہت شکریہ، پانچ نام تو آ گئے دو سیاسی جماعتوں کی جانب سے، کس پہ اتفاق ہونے کا امکان ہے، یا امکان یا جو پرائم منسٹر ہوں گے فائنلی وہ ان میں سے نہیں ہوں گے، وہ مزید کوئی سرپرائز ہو سکتا ہے؟
بہت شکریہ اسد، مجھے لگتا ہے کہ شاید کوئی سرپرائز ہو سکتا ہے، کیونکہ جو نام دیے گئے ہیں دونوں یا تینوں پارٹیز کی طرف سے وہ کچھ ایسے نام ہیں جن پہ شاید اتفاق نہ ہو سکے، جس طریقے سے زکا اشرف کا نام ہے اس پہ شاید پاکستان پیپلز پارٹی اتفاق نہ کرے۔
نہیں، زکا اشرف تو پیپلز پارٹی نے بھیجا ہے، پیپلز پارٹی نے دیا ہے ان کا نام،
جی وہی پاکستان تحریک انصاف کا غالباً اس پہ ایک اپلیکیشن آیا ہے، لیکن ایک بات اہم ہے اسد، جو کل امپورٹنٹ میٹنگ ہوگی خورشید شاہ اور وزیر اعظم کے درمیان، ایک بہت اہم ہوگی، اگر کل کنسنسس ڈیولپ نہیں ہو پاتا اسلام آباد کی جو ہوا ہے اس میں ایک بڑی خبر گردش کر رہی ہے کہ شاید ایسا بیانیہ سامنے آئے اس کو پرولانگ کیا جائے، پھر ای سی پی کے کورٹ میں بال جائے، وہاں پر ایسا ایک نگران وزیر اعظم کا نام سامنے آئے جس سے جو نگران سیٹ اپ ہے اس کو پرولانگ کرنا ہے، اس طرح کی باتیں یہاں پر چل رہی ہیں، تو اگر ایسا ہوتا ہے تو پاکستان کی جمہوریت کے لیے یہ اچھا نہیں ہوگا۔
تو اب وہاں پہ جائے کیوں؟ اب یہ تو پاکستان کی دو بڑی میچور سیاسی جماعتیں ہیں، یہ کسی بات پہ اتفاق کر لیں، اور پہلے جو ابتدائی خبریں آ رہی تھیں کہ مسلم لیگ نواز نے تو بلینک چیک دے دیا ہے کہ ٹھیک ہے جی آپ پیپلز پارٹی کی طرف سے اسی کو یہ مینڈیٹ دے دیں کہ وہ کوئی بھی نام جو ہے وہ سلیکٹ کر دیں۔
نہیں دیکھیں، اس وقت جو سچویشن ہے وہ بڑی پاکستان مسلم لیگ نواز کے لیے بڑی ٹف ہے، اور یہی ایک وجہ تھی کل امپورٹنٹ میٹنگ کی ہے وزیر اعظم عباسی نے، نواز شریف اور سارے لوگ موجود تھے لاہور میں، ظاہر ہے وہ ایسا نام لانے کی کوشش کریں گے جس پر پاکستان میں ایک ڈیفیکلٹ سچویشن ہے، کافی سیاسی جماعتوں کے لیے جو ایک فیئر اسپیس ہے، سموتھ گراؤنڈز ہیں، وہ کھینچنے کی کوشش کی جا رہی ہے, ان کو ایک لیول پلین فیلڈ شاید نہیں دیا جا رہا. جس طریقے سے 2013 میں پاکستان پیپلز پارٹی کے ساتھ ہوا تھا, اس کو پولیٹیکل کمپین ایون نہیں چلانے دی گئی تھی. یہی سچویشن اس وقت پاکستان مسلم لیگ نواز کے ساتھ ہے, جو جینون پولیٹیکل انجینئرنگ آپ نظر آتی ہے پاکستان کے, پرٹیکولرلی پنجاب کے 17 اضلاع میں, جنوبی پنجاب کے جو ہیں وہاں پر ایک انجینئرنگ ہو رہی ہے. دھڑا دھڑ لوگ اپنی وفاداریاں چینج کر رہے ہیں. پھر کوئی اگر
لیکن یہ کیا یہ نئی بات ہے؟ کیونکہ وفاداریاں تو انفارچونیٹلی یہ بھی پولیٹیکل کلچر کا حصہ ہے اور بڑے تواتر سے ہوتی رہی ہیں وہاں پہ, ہر الیکشن میں ہوتی ہیں.
بالکل ہر الیکشن میں ہوتی ہیں, لیکن ڈیزائر ریزلٹ آپ کو پاکستان اس وقت 2018 جو ہے وہ شاید 2013 جیسی صورتحال نہیں ہے. پاکستان کی سب سے بڑی پولیٹیکل پارٹی ہے جو رول کر رہی ہے اس وقت ملک میں, اس کو بڑے چیلنجز کا سامنا ہے. ایک تو امپورٹنٹ فیصلے آنے ہیں عدالتوں سے, پھر یہ الیکشن کمیشن پاکستان نے صدر کو یہ بھجوا دیا ہے جو پرپوز ڈیٹس ہیں. اگر
ہم پولیٹیکل پارٹیز کے چیلنجز اور ان کے ایجنڈے پہ تو آتے ہیں, لیکن ذرا پہلے پرائم منسٹر, پاسبل کیئر ٹیکر پرائم منسٹر اسارانہ صاحب, آپ بتائیے گا آپ کے پاس کیا انفارمیشنز ہیں, آپ کی اسیسمنٹ کیا ہے, جو نام سامنے آ رہی ہیں انہی میں سے کوئی مستقبل کا نگران وزیر اعظم ہے, یا بعض سوشل میڈیا چینلز کے اوپر حسین ہارون صاحب کا بھی نام آ رہا ہے جو سابق امبیسڈر تھے یہاں پہ اقوام متحدہ میں پاکستان کے, ان کا نام بھی لیا جا رہا ہے. سو کوئی اور نام آ سکتا ہے یا انہی میں سے ہی کوئی فائنل ہوتا ہوا نظر آتا ہے؟
ایک نام جو ابھی اتنا زیادہ نہیں لیا جا رہا لیکن میرے کتابوں میں وہ بھی بڑے اہم ہیں, اور ہو سکتا ہے کہ جو جب یہ سامنے آئے صورتحال تو ذرا ڈیفرنٹ ہو, وہ نام ہے ڈاکٹر شمشاد اختر کا.
جی,
اور ان کو بھی کیونکہ جو بھی نگران وزیر اعظم آئے گا اس کے بظاہر طاس تو انتخابات کرانا ہے, لیکن جو پاکستان کی اس وقت صورتحال ہے اور پاکستان کو پاکستان کی سرحدوں کے باہر سے جتنے چیلنجز ہیں ان میں اس وقت ہمیں ضرورت ہے کسی ایسے کی کہ جو بیرونی جو خارجہ پالیسی ہے اس کو بھی تھوڑا سا وہ پاکستان کو ڈیفینڈ کر سکے. شمشاد اختر صاحب کا بہت تجربہ ہے اس حوالے سے, اور یہ بھی کہا جا رہا ہے کہ شمشاد اختر صاحب اور ملیحہ لودھی صاحب کے کا ایک کمبینیشن بھی بن سکتا ہے, اور ملیحہ لودھی صاحبہ کو وزیر خارجہ جو ہے نگران کا بنایا جا سکتا ہے. یہ تو اس حوالے سے ہے کہ پاکستان نے خارجہ معاذ پہ جو چیلنجز ہیں ان کو فیس کرنا ہے. جہاں تک بات ہے نگران وزیر اعظم کی پاکستان میں الیکشن کرانے کی, تو یہ بات تو آپ کو بھی پتا ہے اور سب کو پتا ہے کہ پاکستان میں جو الیکشن ہوتے ہیں اس کا میکینزم کچھ اور ہے. اس میں نگران وزیر اعظم کا اتنا رول نہیں ہوتا جتنا ہم یہ اس کے منتخب اور اس کے اعلان سے پہلے ہم شور مچا رہے ہوتے ہیں کہ جیسے شاید نگران وزیر اعظم بہت اس کی اتھارٹی ہوگی اور اس کی بہت گریپ ہوگی, ایسا کچھ نہیں ہوتا. الیکشن جنہوں نے کرانے ہوتے ہیں یا الیکشن کے میکینزم کو جنہوں نے چلانا ہوتا ہے وہ کوئی اور لوگ ہوتے ہیں, ان کا ان سے کوئی تعلق نہیں ہوتا. لیکن ویسے جو نام آ رہے ہیں, آپ نے بھی نام لیے ہیں اور بھی بہت سارے نام آ رہے ہیں, ان وہ اپنی جگہ پہ ہیں, لیکن میں نے ایک جو اپنی اسیسمنٹ ہے کہ جو ہمارے اس ٹائم جو ہمارے ملک کے برین ہیں جو سوچ رہے ہیں وہ کس طرح سوچ رہے ہیں, تو ایک آپشن انہوں نے یہ بھی رکھی ہوئی ہے کہ اگر ہم یہ والا پیئر استعمال کریں اور ملیحہ لودھی کو ہم وزیر خارجہ کے طور پہ اور ڈاکٹر شمشاد اختر صاحب کو اگر نگران وزیر اعظم.
لیکن آپ کا فوکس تو خاص طور پہ فارن ایجنسی فارن پالیسی کے ریفرنس میں ہے, لیکن بہت سارے لوگ یہ سمجھتے ہیں کہ جو اکنامک ایجنڈا چاہتے ہیں کہ جو بھی کیئر ٹیکر سیٹ اپ کو وقت ملے اس کے اندر اس کی ڈائریکشنز طے کی جائیں. سینیٹر روبینہ خالد صاحبہ سے ہمارا رابطہ ہوا ہے, پاکستان پیپلز پارٹی کی رہنما ہیں اور بہت کرٹیکل رول ہے پاکستان پیپلز پارٹی کا, ان سے بات کرتے ہیں, کچھ انفارمیشن لینے کی کوشش کرتے ہیں. سینیٹر صاحبہ بہت شکریہ آپ کا. دو نام جو سامنے لائے گئے ہیں, زکا اشرف صاحب کا اور امبیسڈر جیلانی صاحب کا, بظاہر لگ رہا ہے کہ اس کے اوپر اتفاق نہیں ہو پائے گا. سو کیا کوئی اور سرپرائز بھی ہے پاکستان پیپلز پارٹی کے پاس؟
دیکھیے بات یہ ہے جی کہ ابھی تک جتنی نام ہیں ہمارے لیے سب بہت قابل بہت قابل عزت ہیں, لیکن یہ اسپیکولیشن پہ یہ جو گردش کر رہے ہیں نام, یہ اسپیکولیشن ہے, یہ مختلف ذرائع سے مختلف سرکل سے یہ نام سامنے آ رہے ہیں, اور زیادہ میں کہوں گی گیسنگ گیمز
پیپل آر پلے، لیکن جو مستند نام ہوں گے، جو ایکچوئل نام ہوں گے، وہ نام ہوں گے جو لیڈر آف اپوزیشن اور پرائم منسٹر صاحب.
تو یہ جو نام ہے زکا اشرف صاحب کا اور امبیسڈر جیلانی صاحب کا، یہ آفیشلی ابھی آپ کو نہیں سبمٹ نہیں کیا گیا؟
ابھی تک آفیشلی لیڈر آف اپوزیشن خورشید شاہ صاحب اور ہمارے جو وزیر اعظم صاحب ہیں ان کی جو ہے ذرائع سے ابھی تک کوئی نام جو ہے وہ ریلیز نہیں کیے گئے. تو اس وجہ سے میں کہوں گی کہ سب بہت قابل احترام ہیں، لیکن جب تک کہ وہاں سے یہ انڈیا نہیں دیا جاتا تو تب تک میں سمجھتی ہوں کہ یہ سیکولیشن کے اوپر افواہات فیکٹریز آف پاکستان میں ہر وقت لگی ہوتی ہے، کچھ نہ کچھ بن رہا ہوتا ہے. تو وہ اس کی میں سوچ سکتی ہوں کہ وہاں سے یہ چیزیں آ رہی ہیں، لیکن مستند ذرائع یہ نہیں ہیں.
سو آپ کو ویسے کیا لگتا ہے کہ اس وقت پاکستان پیپلز پارٹی، مسلم لیگ نواز، دو بڑی سیاسی جماعتیں جنہوں نے بنیادی طور پہ آئینی طور پہ جو امپاورڈ ہیں، جن کے پاس اختیار ہے کہ وہ کسی نام پہ اتفاق کریں گی، سو آپس میں سیاسی اختلافات کے باوجود کیا ابھی یہ اتنی اہلیت ہے کہ وہ اتفاق کر سکتے ہیں یا معاملہ الیکشن کمیشن کے پاس جا سکتا ہے؟
دیکھیں سیاسی اختلافات اپنی جگہ پہ رہیں گے، لیکن چونکہ یہ کانسٹیٹیوشنل پروویژن ہے تو سینیٹی جو انسنس مسٹ پریویل، تو اور انشاءاللہ ہم امید کرتے ہیں ایسا ہی ہوگا. اور چونکہ جیسے میرے جو آپ انہوں نے جیسے کہا کہ پرائم منسٹر کا رول ایسے ایک
علامتی
سیرمونیل رول ہی ہے دو مہینے کے لیے، تو اس کا میرے خیال میں اتنا امپیکٹ کوئی پہ ہوتا نہیں ہے اور ہو بھی نہیں سکتا کیونکہ ان کے پاس کوئی پاورز ہی نہیں ہے. تو ود آؤٹ پاورز ایک پاور لیس پرائم منسٹر جو ہوتا ہے وہ الیکشن میں کوئی رول ادا نہیں کر سکتا، لیکن چونکہ کنسنسس سے ہونا ہے تو بہتر
ہے. اس میں پھر کیا فرق پڑتا ہے اگر سرمونیل رول ہے تو پھر کوئی بھی ہو؟ حتیٰ کہ میں ایگزامپل دے رہا ہوں کہ اگر میں مثال کے طور پہ ایک ایکسٹریم مثال دے رہا ہوں کہ آصف علی زرداری اگر بن جائیں تو بھی باقی پارٹیوں کو کیوں کر اعتراض ہوگا؟
دیکھیے زرداری صاحب تو صدر پاکستان رہ چکے ہیں اور پھر وہی بات آ جاتی ہے کہ ہم یہ ایک امپریشن سب دینا چاہتے ہیں کہ بھائی ایک امپارشل بندہ وہ ہماری پارٹی کے سربراہ ہیں، پارٹی کے ہیڈ ہیں، تو نیچرلی وہ اس عہدے کے لیے ایسا شخص ایک ہونا چاہیے جس کی کوئی پولیٹیکل ایفیلیشن، جو کہ بہت مشکل کام ہے پاکستان میں پولیٹیکل ایفیلیشن کے بغیر ایک جو بندہ ہو کہیں پولیٹیکل بلڈ اپ کی ضرورت ہوتی ہے. تو وہ جو ہے یہ کوشش جاری ہے اور میرے خیال میں ایک اچھا فیصلہ سامنے آئے گا.
بہت شکریہ سینیٹر روبینہ خالد صاحب، آپ نے ہمارے لیے وقت نکالا، آپ ہمارے ساتھ موجود رہی، آپ کا بہت شکریہ. اور ڈاکٹر نصرت مرزا صاحب سے ہماری رابطہ ہوا ہے، پولیٹیکل انالسٹ ہیں، کالمسٹ ہیں، ذرا ان کی بھی رائے لیتے ہیں. مرزا صاحب بہت شکریہ آپ کا. بات ہم کریں نگران وزیر اعظم اور نگران سیٹ اپ کے اوپر، یہ اتنا کیوں اہم ہے پاکستان کے اندر؟ اگر اس کی اہمیت جو ہے وہ علامتی نوعیت کی ہے تو پھر اتنی اہمیت اس کو کیوں دی جا رہی ہے؟
اس میں بنیادی بات اس وقت جو چل رہے ہیں معاملات، اس میں دونوں پارٹیوں کا یہ انٹرسٹ ہے کہ ان کا آدمی آ جائے، ان کا اتفاق ہو جائے تو پھر وہ یہ خطرہ ٹل جائے گا کہ دو لوگ جو مصیبت میں آ سکتے ہیں نگرا حکومت ہو جائے. ایک تو خطرہ یہ ہے کہ نگرا حکومت کا جو معاملہ ہے وہ کہیں پھول نہ پکڑ جائے، وہ کوئی تین سال کے نہ چلا جائے. ان کو ایسے آدمی کی ضرورت ہے کہ جو ان کا آدمی ہو، اور وہ ہر حال میں میرے خیال میں اپنے شاپ پر یہ کوشش کریں گے کہ اتفاق رائے ہو جائے.
صحیح.
جہاں تک جو دو ناموں کا آپ نے نام جو لیا تھا ابھی، وہ تو میرے خیال میں رد ہو گئے ہیں اور ان کو کلیئرنس نہیں ملا ہے کہیں جگہ سے، کسی جگہ سے.
صحیح.
تو جو جیلانی صاحب ہیں اور جو کرکٹ کے جو تھے
زکا اشرف صاحب،
نہیں ملا ہے، اور اس لحاظ سے وہ تو اب میرے خیال میں
اگر کسی کا رول بنتا بھی ہے وزیر اعظم، تو ہم نے یہ دیکھا جتنے بھی نگران وزیر اعظم ہیں ان کے اوپر تو خیر وفاق میں، لیکن اگر کسی کا تھوڑا بہت رول ہے یا اس کے اوپر ایلیگیشن رہا ہے کہ اس نے الیکشن پہ اثر انداز ہوئے ہیں، سو وہ صوبائی وزرائے اعلیٰ ہیں جو نگران سیٹ اپ میں، تو وہاں پہ کس کوئی نام ہے سامنے آ رہے جو چاروں صوبوں سے؟
اس میں ایک تو حسین ہارون کا نام آ رہا ہے جو کہ کہا جا رہا ہے، جو لیٹسٹ خبر ابھی اس وقت کی ہے وہ یہ ہے کہ شاید اس کا فائنلائز ہو گیا ہے
وزارت عظمیٰ کے لیے.
سیکنڈ ریڈنگ جو ہے، جیسے کہ جو کہا جائے کہ وہ جو آپ کے یہاں اقوام متحدہ میں ہمارے
مندوب ہیں،
وہ ان کے امکانات بڑھ رہے ہیں ابھی آج کے دن، ابھی اس وقت تک تو، اور کل کا ہم نہیں معلوم کیونکہ اس میں دوسری ریڈنگ جو ان کی میٹنگ ہو رہی ہے اس میں وہ کیا آتا ہے. تو بہرحال ابھی تو یہ صورتحال ہے کہ حسین ہارون کا نام شاید فائنل ہو گیا ہے،
सही,
लेकिन अगर वो कोई तब्दीली होती है तो फिर कल आपको इत्तला हो जाएगी मेरे ख्याल में। और ये जो सूरत हाल है उससे भी नबी हुसैन हारून एक ऐसी शख्सियत है जो कि अलग तरह रहने वाली है, और वो कोई किसी की उसमें पीपल पार्टी से उनका ताल्लुक तो जरूर है लेकिन, और वो लेकिन ये है कि वो अपना कोई ना कोई एक टिपिकल अंदाज है उनका, अंग्रेजों वाला यूरोपियन स्टाइल है।
So, यानी वो एक गवर्नेंस और अपने आप को गैर जानकार यकीनी बना सकते सही
उनका,
यानी कैलकुलेटेड आदमी है और उस जी हाँ कैलकुलेशन से चलते हैं। मेरे पास अनफॉर्चुनेटली प्रोग्राम का वक्त खत्म हो रहा है, एक एक मिनट दूंगा अपने दोनों मेहमानों को, जायद गिशकोरी साहब इसार रहना साहब, ज़रा सूबाई हुकूमतों के रेफरेंस में हमें बताइएगा कि बताया गया कि हमारे दोनों मेहमानों की जो है वो रबता मुनक़ा हो गया था इसलिए वो हमारे साथ अब नहीं है। सो तमाम अपने पैनलिस्ट का बेहद शुक्रिया जिन्होंने हमें इस सेगमेंट में ज्वाइन किया। लेकिन मिर्जा साहब ज़रा आप क्विकली आप ही इसको एनालिसिस कर दें कि एक तरफ तो खैर ये केयर टेकर सेटअप है, दूसरी तरफ पार्टियों की अपनी अपनी उड़ानें हैं, इम्प्रेशन क्या बन रहा है, जो पॉलिटिकल पेंडोलम है वो किधर बन जाता हुआ नज़र आ रहा है, अगर से ये बहुत कबल अज वक्त है किसी को असेस करना।
एक बात तो है कि नवाज शरीफ साहब तो इंजेक्ट हो रहे हैं करप्शन के अंदर, और उस करप्शन के बाद में नवाज शरीफ साहब ने जो बड़ी गलती की है वो जो बयान दिया है 26/11 के बारे में, वो उनकी शख्सियत को उनकी पार्टी को बहुत सख्त डैमेज किया। यहाँ तक राजा सफलक के बारे में जो मेरे बहुत करीबी दोस्त हैं, हमारे सब दोस्तों की राय ये थी आज से नहीं 5 साल पहले से हम उनको ये कह रहे हैं कि आप यहाँ क्या कर रहे हैं, ना आपकी ना इज्जत है ना आपका कोई ख्याल है, सिर्फ आपको जब शेयर करानी होती है तो बैठा देते हैं, अदरवाइज आपको कोई ना किचन कैबिनेट में आप शामिल हैं ना इनकी किसी बात में शामिल हैं, जहाँ आपको होता है आपको मैं खाली पत्थर की तरह लगा देते हैं। लेकिन उनका ये कहना था कि साहब मैं क्या करूँ, मेरे पास तो मैं तो मुस्लिम लीग की ये तो अभी तहरीक इस्तक़लाल से आए हैं, मैं तो इस मुस्लिम लीग की हूँ, अब मैं कहाँ जाऊँ मुस्लिम छोड़कर। तो अब मसला ये था कि उनकी बात को भी वो गए उनसे मिलने के लिए 3 मरतबा, लेकिन उनसे इनसे अलहदा में मिलने को तैयार नहीं हुए नवाज शरीफ साहब, और वो जो है परवेज रशीद और वो डॉक्टर किरमानी बैठे हुए थे, तो ऐसी सूरत हाल में वो बात करने से रहे, और वो जाहिर है कि बहुत मदाद आदमी है, वो उन्होंने नहीं किया। अब सवाल ये है कि ऐसे लोग भी, मेरा कहने का मकसद ये है कि मुस्लिम लीग को छोड़ेंगे, जिससे कि जो वो कहते हैं कि हम जाकर मार्केट में
या जैसे लोग भी मुस्लिम लीग छोड़ सकते हैं,
इस वक्त मुस्लिम लीग ने जो ये इनका बयानिया आया है ये तो बहुत गद्दाराना है, इसमें तो
आपको लगता है इसमें चैलेंज हो सकते
हैं, लेकिन बात ये है कि लाइटली है नहीं, इट्स वेरी सीरियस, और इसके ऊपर जो है जो
बहुत शुक्रिया आपका,
मुस्लिम लीग के लोग हैं वो खुद कह रहे हैं कि हम जाग पब्लिक को क्या मुंह दिखाएंगे।
बहुत शुक्रिया आपका नुसरत मिर्जा साहब, आपने हमें ज्वाइन किया मुमताज़ पॉलिटिकल एनालिस्ट, आपने हमारे लिए वक्त निकाला, आपका बेहद शुक्रिया। सामीन प्रोग्राम है जहाँ रंग वॉइस ऑफ अमेरिका वाशिंगटन से बराह रास्त आप सुन रहे हैं, मैं हूँ असद हसन और प्रोड्यूसर है हमारे साथ असफर इमाम, और प्रोग्राम का हमारा आखिरी हिस्सा ये है सुप्रीम कोर्ट में 38,000 से ज़्यादा मुकदमात जेर इल्तवा हैं, और ये खबरें ऐसे वक्त में आ रही हैं जब चीफ जस्टिस साकिब निसार साहब बजात खुद दीगर इदारों की कारकर्दगी के ऊपर सख्त जाँच पड़ताल रखे हुए हैं, और ये सवाल उठ रहे हैं कि पिछले 10 बरसों में एक अशरे के अंदर इन मुकदमात की तादाद 2 गुना हुई है। सो पाकिस्तान के अंदर अदालती निज़ाम प्रोसिक्यूशन उसके ऊपर पहले से सवालात उठाए जाते हैं कि वहाँ पे ताखीर होती है, सो ये ताखीर किस सबब है, कोई कानूनी आईनी या प्रोसिक्यूशन के निज़ाम के अंदर से कम है, या ये वसाइल का रिसोर्सेज का अदालतों की तादाद का जजेस की तादाद का माली मामलात का उसका अमल दखल है। इसके अंदर एनालिसिस के लिए जनाब यासीन आज़ाद साहब हमारे साथ हैं, फॉर्मर प्रेसिडेंट सुप्रीम कोर्ट बार एसोसिएशन, जनाब जस्टिस तारिक महमूद साहब हमारे साथ हैं, वो भी सुप्रीम कोर्ट बार एसोसिएशन के हेड रह चुके हैं। जस्टिस तारिक साहब आप फरमाइएगा, यही जो सवाल है कि ये उनकी लाइन जो है वो भी कनेक्ट नहीं हुई, यासीन आज़ाद साहब फरमाइएगा क्या सबब है, ये निज़ाम कैसे बेहतर हो सकता है, ये इल्तवाज में जो इतने ज़्यादा मुकदमात पड़े हैं, ये प्रोसिक्यूशन के सिस्टम में कोई फ्लॉज हैं या रिसोर्सेज कम हैं?
मुझसे सवाल किया आपने?
जी जी बिल्कुल
जी, सबसे पहली बात यह है सर कि मैं अमूमन एक बात कहता हूँ वो ये कि हमारे इदारे जो हैं, हर इदारे की अपनी आईनी हदूद का तयन तो आईन ने कर दिया
जी,
और तमाम इदारों को अपनी आईनी हदूद के अंदर रह के काम करना चाहिए, और जाहिर है कि आपने अदलिया के हवाले से सवाल किया तो मैं ये बात जरूर कहूंगा कि जहाँ तक केसेस का की पेंडेंसी का ताल्लुक है, इसमें कोई शक नहीं है कि लाखों के हिसाब से केस जो है ना पेंडिंग है और उसकी कई वजूहत हैं कि आखिर क्या उसकी कई वजूहत हैं। अब मैं ये कहता हूँ कि अगर ये सूरत हाल इसका जायजा लिया जाए तो सबसे पहले हमें ये देखना पड़ेगा कि अदलिया का इदारा जो लोगों का इंसाफ काम करता है वो जो किसी से मुख्तलिफ है अदालतों में पेंडिंग है सुप्रीम कोर्ट में जिस तरह आपने खुद हवाला दिया था 38,000 के करीब केसेस पेंडिंग है लेकिन इससे ज्यादा बड़ा जो सूरत हाल खराब है
वो ज़ैली अदालत
में तो हाई कोर्ट और डिस्ट्रिक्ट कोर्ट में चले जाए तो लाखों के हिसाब से केसेस पेंडिंग है। आप देखना यह है अब पड़ेगा कि पाकिस्तान बनने के बाद आए दिन तक अदलिया का जो हमारा ये सिस्टम है इसमें जो पेंडेंसी है उसको दूर करने के लिए या उसको खत्म करने के लिए तरक्की के लिए हमने क्या स्टेप उठाए। तो मैं ये कहने में आग बजाना हूँ कि हमने ज्यादा मामला इस तरह के निपटाए जिनका तल्लक डायरेक्ट हमारा नहीं था लेकिन उन मुकदमा को जब आप आला अदलिया में लेके आएंगे तो अदलिया के पास इसके अलावा कोई ऑप्शन नहीं है कि वो उन केसों का फैसला करें। मेरा तो शुरू से मकसद ये है कि पार्लियामेंट की मौजूदगी में जो हमारे सियासतदान हैं उनके मुकदमा किसी भी सूरत में अदालतों तक नहीं जाने चाहिए उनको पार्लियामेंट के अंदर ही बैठ के तय कर लेना चाहिए। लेकिन बदकिस्मती हमारे मुल्क की यह है कि जितने कानून हमारे मुल्क में हैं वो कानून हैं जो पिछले 100 साल से चले आ रहे हैं और उन कानून में मुनासिब तब्दीली की कभी किसी ने कोई बात नहीं की।
यही तो सर वो पॉइंट है जहाँ पे यानी ये तो शायद कोई किसी को रोक ना सकेगा कि सियासतदानों के बारे में मुकदमा ना जाए लेकिन एक निज़ाम उसके अंदर अगर फ्लाज हैं तो उसको दूर करना। जनाब जस्टिस तारिक महमूद साहब से भी हमारा रब्ता हो गया है फॉर्मर प्रेजिडेंट सुप्रीम कोर्ट बार एसोसिएशन। जस्टिस साहब हम बात करें कि सुप्रीम कोर्ट में तकरीबन 39,000 से ज़्यादा मुकदमा ज़ेर इल्तवा हैं वो भी ऐसे टाइम में जब चीफ जस्टिस साहब बाकी इदारों की कारकर्दगी पर सवाल उठा रहे हैं सरजनिश भी फरमा रहे हैं अच्छी बात है लेकिन पाकिस्तान के अदालती निज़ाम में स्पीडी जस्टिस के लिए क्या होना चाहिए? रिसोर्सेज की भी कमी है जिसकी वजह से इतने मुकदमात हैं या प्रोसिक्यूशन के सिस्टम के अंदर फ्लाज हैं?
मेरे ख्याल फ्लाज में है। पहली बात ये है कि देखे ना ये जस्टिस सिस्टम ये जो है ना वो तो जो गवर्नमेंट है जो भी आएगी तो उसकी जिम्मेदारी होती है कि जहाँ हेल्थ है जहाँ एजुकेशन है तो एक्सेस टू जस्टिस के इदारे बनाए जाए। तो पहली बात यह कि जितनी भी गवर्नमेंट आई चाहे वो पॉलिटिकल गवर्नमेंट आई या ये अपना मार्शल वाले आए तो वो उनमें से किसी की कमिटमेंट नहीं थी। दूसरी बात है जजों का भी कसूर है इसलिए कि देखें चीफ साहब तो माशाल्लाह इधर उधर जाके आजकल रात दिन काम कर रहे हैं इसमें कोई शक नहीं है लेकिन किसी एक आदमी के या दो आदमी के चार आदमी के करने से कुछ नहीं होता। अगर ये कमिटमेंट तमाम जुडिशरी में हो जाए कम से कम हाईकोर्ट सुप्रीम कोर्ट की हद तक तो फिर भी शायद बहुत से मसाइल हल होते। तीसरी बात है कि वकील जो है और अगर मुझे इजाजत दें हम भी अच्छे लोग नहीं है मैं ज्यादा सख्त शब्द इस्तेमाल नहीं करना चाहता क्योंकि यासिन साहब भी कहीं नाराज ना हो जाए क्योंकि बात यह है कि हम लोगों को सही मशवरा भी नहीं देते। लेकिन तीसरी चौथी बात है लोगों का भी कसूर है अगर किसी को आप सही मशवरा देंगे ना उसको मशवरा अगर उसे कहेंगे तुम्हारा केस नहीं बनता वो उसको ये बात अच्छी नहीं लगेगी। दूसरा आदमी उसे कहेगा तुम्हारा केस बनता है तो वो उसकी बात मान लेगा। अच्छा आप इस्लामाबाद की मिसाल देखिए ये कैपिटल है इस कैपिटल में आज तक अदालतें डिस्ट्रिक्ट कोर्ट नाम की है ही नहीं। इस वक्त यहाँ पर जो अदालतें चल रही है ना यहाँ पर एक यू मार्केट हुआ करती थी इसको एफएट मरकज कहते हैं। उस एफएट मरकज में यानी कि अगर कैपिटल पाकिस्तान के कैपिटल में 70 सालों में अगर कैपिटल में अदालतों के लिए एक जगह नहीं है और अंदर जो है जज साहब एविडेंस रिकॉर्ड कर रहे होते हैं और बाहर जो है टकाटक बिक रहा होता है तो आप अंदाजा कर लें कि गवर्नमेंट की भी कितनी है। तो उधर से वकीलों का कसूर है लिटिगेंट पब्लिक का कसूर है इसमें जजेस का कसूर है इसमें गवर्नमेंट का कसूर है। और जहां तक बात रही यासिन साहब भी कह रहे थे कानून अरे भाई यहाँ हम लकीर के फकीर हैं हमने हमारे में ना कोई विजन है ना कोई इंटरप्रिटेशन है। मतलब मिसाल के तौर पर मैं बहुत बड़ी बात करने लगा हूँ लोगों को शायद बहुत बुरी भी लगे मुझे इस वक्त पाकिस्तान में कोई कॉन्स्टिट्यूशन लायर ही नजर नहीं आता। आप अंदाजा कर ले ना इस हद तक यानी कि ना सब जफर रहा ना एक ब्रोही रहा ना शरीफा रहा ना फी ज्यादा रहे महमूद अली कसूरी आप मुझे बताए इस पाए का कोई भी कीमत इस वक्त तक आप नजर आ रहा है? आंसर इज नो। तो अगर इस हद तक गिरावट आ चुकी है और ये हर लेवल पर है
कि सीरियल जेती मसाइल हैं जिसके सबब इंसाफ का
क्या होगा
निज़ाम जो है वो मुतासर हो रहा है और उसको इम्प्रूव करने की हर सतह पर ज़रूरत है। दो हमारे सीनियर कानूनदान हमारे साथ थे उनकी राय आपने सुनी। प्रोग्राम हम यहाँ पे ख़त्म करना होगा। प्रोड्यूसर थे असफर इमाम असद हसन को इजाज़त दीजिए अल्लाह हाफिज़।
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
صدارتی انتخابات میں ابھی 2 برس باقی ہیں، تاہم اس چیز نے صدر ڈونلڈ ٹرمپ اور امکانی ڈیموکریٹک امیدواروں کے ایک بڑے گروپ کو سال 2020 کے مقابلے میں نظر رکھنے سے باز نہیں رکھا ہے۔ جم میلون نے اس بارے میں واشنگٹن سے جو تفصیلات ارسال کی ہیں وہ سنیے شہناز عزیز کی زبانی۔
Our new slogan for 2020, you know what it is? Keep America great.
صدر ٹرمپ کہہ رہے ہیں سن 2020 کے لیے ہمارا نیا نعرہ آپ جانتے ہیں کیا ہے؟ امریکہ کو عظیم بنائے رکھیے۔ صدر ٹرمپ نے انڈیانا میں سفر کرتے ہوئے اپنی دوبارہ انتخاب کی مہم کا یہ موضوع پیش کیا، تاہم انہیں عیاں طور پر اس سال کے درمیانی مدت کے کانگریس کے انتخابات پر تشویش تھی، جن میں حزب مخالف کے ڈیموکریٹس کی کامیابی کے بارے میں حمایت نظر آتی ہے۔
And all of the great momentum that we're having as a country on jobs, on safety, on security, on our military, it's all
وہ کہہ رہے ہیں ہم نے ایک ملک کی حیثیت سے ملازمتوں، سلامتی، سیکیورٹی اور اپنی ملٹری میں جو بھی عظیم تحریک دیکھی ہے وہ نومبر میں داؤ پر لگی ہوئی ہے۔ ادھر متعدد امکانی ڈیموکریٹک صدارتی امیدواروں نے واشنگٹن میں ہونے والی ایک حالیہ کانفرنس میں اس بارے میں بات کی ہے، جن میں میساچوسٹس کی سینیٹر ایلزبتھ وارن بھی شامل تھیں۔ وارن نے کہا کہ ڈیموکریٹس کو ایوان اور ممکنہ طور پر سینیٹ کا کنٹرول واپس لینے کے لیے ایک دشوار مقابلہ درپیش ہے۔
We can't climb that hill by ignoring the millions of Americans who are angry and scared about the damage
this president کہہ رہی ہیں ہم اس چیز کو ان لاکھوں امریکیوں کو نظر انداز کر کے حاصل نہیں کر سکتے جو اس نقصان پر برہم اور خوف زدہ ہیں جو صدر اور ریپبلکن پارٹی نے ہماری جمہوریت کو پہنچایا ہے۔ ہم اسے نظر انداز نہیں کر سکتے اور ہم اس کو نظر انداز کرنا بھی نہیں چاہتے۔ ایک اور امکانی مقابل نیویارک کی سینیٹر کرسٹن گلبرینڈ ہیں، جنہوں نے پیش گوئی کی ہے کہ ڈیموکریٹس کو اس برس خواتین ووٹرز میں جنم لینے والے جوش و خروش سے فائدہ ہوگا۔
And the reason we will take back the House and hopefully the Senate is because we have great women candidates all across the country. وہ کہہ رہی ہیں
جس وجہ سے ہم ایوان اور ممکنہ طور پر سینٹ میں دوبارہ اکثریت حاصل کر لیں گے وہ یہ ہے کہ ہمارے پاس ملک بھر میں زبردست خواتین امیدوار ہیں جو ایک ریکارڈ تعداد میں الیکشنز میں حصہ لے رہی ہیں، اور ایسی خواتین ایکٹیوسٹ کی ایک طاقتور لہر ہے جو ایسا کرنے میں کامیاب ہوگی۔ تاہم ایک اور ڈیموکریٹ منیسوٹا کی سینیٹر ایمی کلوباکر نے کہا کہ ووٹر ٹرمپ مخالف بیان بازیوں سے زیادہ کچھ چاہتے ہیں۔
They don't like how he beats up on innocent people and they are going to stand up against that. But we're not going to see it if we spend our whole time bemoaning the fact
that وہ کہہ رہی ہیں کہ جس طرح بے گناہ لوگوں سے جارحیت کی گئی ہے وہ اسے پسند نہیں کرتے اور وہ اس کے خلاف کھڑے ہوں گے، لیکن اگر ہم نے اپنا تمام وقت اس حقیقت پر آہو بکا کرتے گزارا کہ وہ یہاں تھے تو ہم ایسا نہیں دیکھ سکیں گے۔ وہ یہاں تھے اور ہمارے لیے ان کا متبادل پیش کرنا ضروری ہے۔ تجزیہ کار جان فورٹیئر کا کہنا ہے کہ بیشتر صدور کی طرح ٹرمپ کو بھی اس سال کے درمیانی مدت کے انتخابات میں نقصان کی توقع کرنی چاہیے۔
He has his base with him, but the other side is really motivated to come out. And all of these special
وہ کہہ رہے ہیں ان کی بنیاد موجود ہے، تاہم دوسرا فریق سامنے آنے کے لیے بلا شبہ تیار ہے، اور ہم نے جو بھی خصوصی الیکشنز دیکھے ہیں ہمیں یہ نظر آیا ہے کہ ڈیموکریٹس میں ان کے خلاف ووٹ دینے کے لیے حقیقتاً تحریک موجود ہے۔ میرے خیال میں ان کی بیس ان کے ساتھ ہے، تاہم جوش و خروش حقیقتاً دوسری جانب ہے۔ تاہم سیاسی امور کے ایک ماہر ڈیوڈ ابراہم کا کہنا ہے کہ ڈیموکریٹس کے خود اپنے چیلنجز بھی موجود ہیں، جن میں ان دھڑوں کو متحد کرنا شامل ہے جنہوں نے سن 2016 میں ہلری کلنٹن اور برنی سینڈرز کی حمایت کی تھی۔
the Democratic Party has not had much to offer in the last 2 years, and the established Democratic Party is still
اور ڈیموکریٹک پارٹی اب بھی اپنے بائیں بازو کے دھڑے کو پارٹی پر غلبہ حاصل کرنے سے روکنے کی تگ و دو میں ہے۔ بہرحال ہو سکتا ہے کہ یہ قبل از وقت نظر آتا ہو، لیکن صدر ٹرمپ اور ڈیموکریٹس کی ایک بڑی تعداد جو کامیابی کے خواہش مند ہیں، انہوں نے اپنی نظریں سن 2020 کے الیکشن پر مرکوز کر رکھی ہیں۔ شہناز عزیز، اردو، وائس آف امریکہ، واشنگٹن۔